أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين أما بعد ہماری گفتگو ہو رہی تھی عقیدہ قیامت کے حوالے سے. لاسٹ سنڈے پھر آپ لوگوں کی کیا ایکٹیویٹی رہی مجھے نہیں معلوم. لاسٹ سنڈے
پیپرز ڈسکشن.
اوکے فائن, تو یعنی سرپرائز, یعنی اس ٹاپک کو مزید آگے نہیں بڑھایا گیا. پھر معاد یا قیامت کے حوالے سے جو ہماری بات ہو رہی تھی اس کو تھوڑا سا مزید آگے بڑھانا ہے, اور آج جو پہلی چیز ہم نے ڈسکس کرنی ہے وہ ہے تناسخ, آواگوان. یہ جو نظریہ ہے تناسخ کا, یہ ایک آلٹرنیٹیو یا ایک سبسٹیٹیوٹ آپ کہہ لیجئے, ایک متبادل نظریہ جو قیامت کے حوالے سے پیش کیا گیا, تناسخ. اسی کا دوسرا نام آواگوان. یہ نظریہ خاص طور پر آریہ سماج یا ہندوؤں کی جو مائتھولوجی ہے اس کے اندر آپ کو بہت زیادہ اس کا ذکر ملے گا. انہوں نے اس کو ایک سبسٹیٹیوٹ کے طور پر پیش کیا کہ جو عقیدہ قیامت ہمارا ہے یا عقیدہ قیامت کی جو ضرورت ہے, ان کا کہنا یہ ہے کہ یہ والی چیز اس مقصد کے لیے بہت کافی ہے. اس نظریے کا خلاصہ یہ ہے کہ اگر ایک انسان اس دنیا سے رخصت ہوتا ہے, یعنی اس کی موت ہوتی ہے, تو اس کے جسم اور اس کی روح کا رشتہ جو ہے وہ ختم ہو گیا. یہاں تک تو ٹھیک ہے. کہ اب یہ جو روح ہے, عقیدہ قیامت کے مطابق اسے واپس جسم کے اندر داخل کیا جائے گا میدان قیامت میں, جس کی وجہ سے وہاں پر ایک لفظ استعمال کیا گیا معاد, پلٹنا. انہوں نے کہا کہ ایسا نہیں ہوگا, یہی دنیا ہے اور اس دنیا کے اندر جتنی روحیں ہیں وہ سب قدیم ہیں, اور جو مادہ ہے وہ بھی قدیم ہے. اچھا, قدیم کا لفظ جو ہے وہ ہم خدا کے حوالے سے عام طور پر پڑھتے ہیں کہ جو ہمیشہ سے ہے اور ہمیشہ رہے گا. تو انہوں نے کہا کہ جناب, یہ جو انسان کا جسم ہے اور انسان کی روح ہے, یہ ہمیشہ سے ہے اور ہمیشہ رہے گا. فارمز تبدیل ہوتی رہیں گی, اس کی جو شکلیں ہیں وہ بدلتی رہے گی. یہ تقریباً اگر آپ غور کریں, وہ جو کنزرویشن آف میٹر کی جو بات ہوتی ہے تقریباً اس کے ساتھ جا کے لنک کر جاتی ہے. وہ روح کو تو خیر نہیں مانتے, مگر وہاں پر جو میٹر کے حوالے سے بات کی جاتی ہے وہی بات یہاں پر بھی کہی گئی. انہوں نے ساتھ میں ایڈیشن یہ کیا روح کے حوالے سے کہ روحیں بھی قدیم ہیں, یعنی ہمیشہ سے ہے اور ہمیشہ رہیں گی. ہوگا صرف یہ کہ اس کی جو فارم ہے وہ تبدیل ہوتی رہے گی. اچھا, جب فارم تبدیل ہوگی تو کیا ہوگا کہ مثلا اس وقت ایک انسان ہے, اس کا انتقال ہو گیا, تو اب یہ انتقال کے نتیجے میں اس کی روح اس کے جسم سے جدا ہو گئی, اب اس کا دوسرا جنم ہوگا, پھر اس کے بعد تیسرا جنم ہوگا, پھر چوتھا جنم ہوگا, پانچواں جنم ہوگا, اینڈ تھنگس ول کنٹینیو. یہ اسی طریقے سے سلسلہ چلتا چلا جائے گا. پھر اس کے بعد انہوں نے یہ کہا کہ جناب, خدا کو مان رہے ہیں, ایسا نہیں کہ وہ خدا کو نہیں مان رہے ہیں, وہ یہ نہیں کہہ رہے کہ ہم خدا کا انکار کر رہے ہیں, وہ عقیدہ قیامت کا انکار کر رہے ہیں. وہ یہ کہتے ہیں کہ جناب, یہ جو معاملہ ہے وہ اسی طریقے سے چلے گا, اور انسان کے جو کرم یا انسان کا جو فیل یا انسان کی جو پرفارمنس اس دنیا کے اندر رہی ہے, دنیا نہیں پہلے جنم میں جو رہی ہے, اس کی بنیاد پر اس بات کو طے کیا جائے گا کہ اگلا جنم اس کا کیسا ہوگا, اور اگلے جنم میں اس کو کیا بنایا جائے گا یہ بھی اسی پہ ڈیپینڈ کرے گا. یعنی اس کو انسان بنایا بھی جائے گا یا نہیں بنایا جائے گا. ہو سکتا ہے اس کو چوہا بنا دیا جائے, اس کو گھوڑا بنا دیا جائے, اس کو شیر بنا دیا جائے, کتا بنا دیا جائے, سور بنا دیا جائے, کچھ بھی بنا دیا جائے. ڈیپینڈس آن ہز پرفارمنس, جو اس نے اپنے پریسیڈنگ جو پرانا جو جنم تھا, جو اس کی پرفارمنس تھی, اس کے مطابق اس کی روح کو किसी दूसरी बॉडी के अंदर दाखिल किया जाएगा, हो सकता है कि वो बॉडी इंसान की हो, हो सकता है वो किसी और जानवर की हो, मखलूक की हो, पत्थर की हो, कुछ और, मगर उसके अंदर उसको रखा जाएगा। ये है उनका नज़रिया आवागमन का। अब आप इसके बारे में थोड़ा सा, मैं चाह रहा हूँ कि ज़ाहिर है कि आप लोगों ने सुना तो होगा, ऐसा तो नहीं है कि पहली मर्तबा ये बात आपने सुनी हो, मुमकिन है कि ये नाम इस तरीके से आपने पहली मर्तबा सुना हो, मुमकिन है, लेकिन ये कॉन्सेप्ट ऐसा नहीं है कि आपने पहली मर्तबा सुना होगा। हिंदुस्तान के अंदर ये कॉन्सेप्ट बहुत डिस्कस होता है, बहुत, पहला जन्म, दूसरा जन्म, तीसरा जन्म, सात जन्म, जन्म जन्म, ये बहुत चलता है, और इसकी बेस पर फिर उनकी शायरी भी है, जो शायरी है उसके अंदर भी होता है कि जब मसलन वो जो साथ निभाने की बात होती है, तो हम जन्म जन्म तक साथ निभाएंगे और सात जन्म तक साथ, ये सारी चीज़ें वो उसी की बेस पर है। तो अब आप इसके हवाले से ज़रा देखिएगा और अपना एक क्या आपके जहन में आता है कि ये तनासुक और आगान का जो नज़रिया है, क्या ये नज़रिया वाकयान कयामत का एक सब्स्टिट्यूट हो सकता है या नहीं हो सकता है, क्या आपके जहन के अंदर आता है, कोई आप लोगों का फीडबैक फौरी?
नहीं आ सकता।
वजह?
इसलिए कि जो जन्म का स्टार्टिंग पॉइंट ले रहा है वो पहले उसकी बेस पर उसके सेवन जन्म या वहाँ तक जाएगा, कि जो उसने फर्स्ट चीज की उसने, उसके बाद वो जो उसी की रिजल्ट्स पर वो सेकंड में जन्म लेगा, तो इसके बाद हो सकता है। इसका मतलब ये है कि अगर उसने सिन किया या कोई गलत काम किया तो वो उस वक्त तक चलता रहेगा, उसके एंड तक, इसका स्टार्टिंग पॉइंट विल बी द फर्स्ट टाइम, और अगर उसने नेक काम किया तो वो नेक काम करता ही चला गया,
यानी जो पिछले जन्म के अंदर उसने अच्छा काम किया वो चलता चला, नहीं ऐसा नहीं है, वो ये नहीं कह रहे, वो ये कह रहे हैं कि पिछले जन्म के अंदर जो किया है उसकी बुनियाद पे अगले जन्म का डिसाइड होगा। अब अगले जन्म के अंदर, अगले जन्म के अंदर वो अच्छा परफॉर्म कर ले, अगले जन्म के अंदर वो अच्छा परफॉर्म कर ले तो थर्ड जन्म जो अच्छा हो जाएगा। आर यू गेटिंग द पॉइंट? वो ये नहीं कह रहे हैं कि जो पहला जन्म है उस पहले जन्म के अंदर जो कुछ हुआ उसी की बुनियाद पर आखिर तक चलेगा। आखिर तो कुछ है ही नहीं इसके अंदर, ये बात ध्यान में रखिएगा, इसमें आखिर तो कुछ है ही नहीं ना, तो चलता ही चला जाएगा, चलता ही चला जाएगा, चलता ही चला जाएगा, और पीछे भी चलता चला जा रहा है, चलता चला जा रहा है, चलता चला जा रहा है, ना पीछे कोई एंड है ना आगे कोई एंड। जी
सर, ये जो कह रहे हैं सेवन बर्थ और सेवन,
तो सेवन नहीं, इनफाइनाइट, अनलिमिटेड, सात तो एक मुहावरा है उनका।
तो सर ये जो दुनिया है, अगर उन्होंने जो कहा कि पहले दफ़ा जब पैदा होगा उसके अंदर जो काम करेगा, यानी वो उसका इम्तिहान का दौर था, सही है, और नेक्स्ट में जब जाएगा तो उसका रिजल्ट मिलेगा, तो एक ही जगह पर इम्तिहान और रिजल्ट कैसे मिल सकता है? रिजल्ट की जगह उससे बेहतर होनी चाहिए ना, अगर उसने अच्छा काम किया है तो उससे बेहतर जगह पर उसको रिजल्ट मिलना चाहिए, उसी जगह पर रिजल्ट।
अभी तो हम फेयर एक एनालिसिस करना चाह रहे हैं ना, एक फेयर, यानी मैं कोई कंक्लूडिंग, कोई रिमार्क्स नहीं दे रहा इसके ऊपर, लेकिन ये जो आप कह रहे हैं ये तो आपका एजम्पशन है ना, यानी वो कह सकते हैं कि ये तो मुसलमानों का एजम्पशन है, ये तो इस्लाम की आप बात कर रहे हैं, वरना क्या मसलन इस्लाम की नज़र में क्या इस दुनिया के अंदर जो इंसान करता है उसका कुछ ना कुछ उसको यहाँ पर नहीं भुगतना पड़ता? फिरौन के साथ नहीं हुआ, नमरूद के साथ नहीं हुआ, शद्दाद के साथ नहीं हुआ, आप ये कह सकते हैं हर एक के साथ नहीं होता, उसी के लिए उन्होंने क्या कहा, आप ये कह सकते हैं हर एक के साथ तो नहीं हुआ, बहुत से जालिम हैं जो यहाँ पर छूट जाते हैं, मर जाते हैं, तो उसके लिए उन्होंने एक चीज़ निकाली, उन्होंने कहा कि ठीक है साहब, यहाँ पर अगर नहीं हुआ तो दूसरा जन्म होगा और उसके अंदर उसको कुट लग जाएगी, इसी दुनिया के अंदर कुत्ता बना देंगे, और क्या सज़ा चाहिए आपको, आप और क्या सज़ा देना चाहते हैं कि उसको कुत्ता बना दिया, उसको मिसाल के तौर पर सुअर बना दिया, सब बात समझ लीजिए, इधर से भी कोई हो तो रेडी रहिएगा जी। बढ़ने से क्या मुराद? बहुत वैलिड है, बहुत वैलिड है, कोई और इसको एलोबरेट करेगा?
सर हजरत आदम और बीवी हवा ये एक एक थे ना, एक मर्द और औरत थे, तो अगर वही थे और वही मतलब दोबारा मर के दूसरी फॉर्म में जिंदा होने थे तो दूसरे इतने सारे इंसान कैसे पैदा हुए?
ओके फाइन, कीप इट, रखिए इसको। और कुछ इस तरफ से फ्रॉम लेडीज साइड? नथिंग। और कोई इधर? आइए, एक बहुत अच्छा दो सफ़े का एक आर्टिकल है नकरन साहब का, किताब का नाम है निज़ाम ज़िंदगी। ये अब तो इस तरह से नहीं छपती है, ये पुराना प्रिंट है मेरे पास, और नया प्रिंट इसका आने लगा है, ये खुशकिस्मती है। बहुत ही अच्छी किताब है ये, एक्सेलेंट। इसके अंदर कयामत में, कयामत के बारे में इनके तकरीबन 3-4 सफ़े हैं, और उन 4-5 सफ़ों के अंदर उन्होंने अवगान का जो नज़रिया है उसके ऊपर भी कुछ कमेंट्स पास किए हैं, 6-7 पॉइंट्स हैं। उसको ज़रा सा देखिएगा, और उसको भी मैं यहाँ पर आपके सामने लिस्ट भी करता हूँ। उसमें वो वाला पॉइंट भी है जो ये भी कह रहे थे थोड़ी देर पहले, ये बहुत इंपॉर्टेंट पॉइंट है जो इन्होंने रेस किया है, थोड़ा सा उसका एलिब्रेशन के अंदर इशू है। फरमाते हैं कि जजा और सज़ा के लिए इस ज़िंदगी के बाद एक दूसरा दौर मुकर्रर है, ये तो मुसलमानों का, इस्लाम का जो नज़रिया है, जहाँ नेक और बद आमाल का अच्छा और बुरा बदला दिया जाएगा। ये तमाम मुसलमानों का मुत्तफ़िका अकीदा है, मगर आर्या लोग जजा और सज़ा के लिए एक दूसरी सूरत तजवीज़ करते हैं जिसका नाम है तनासुख। इसके माना यह है कि इंसान की रूह एक जन्म में जो नेक आमाल या बद आमाल करती है उनका बदला दूसरे जन्म में दिया जाता है, हाँ दूसरे इंसान के कालिब में, यानी इंसान ही हो मगर दूसरा इंसान हो, या जानवर, दरख्त या पत्थर की शक्ल में। उनका ख्याल है कि रूह और मादा दोनों कदीम हैं। ये एक बुनियादी तरीन बात है, इसको जहन में रखिएगा कि इसके अंदर पहली चीज़ जो बहुत इम्पॉर्टेंट है वो ये कि रूह भी कदीम है और मादा भी, रूह व मादा। खुदा हमेशा से हमेशा रहेगा, हमेशा से ये काम कर रहा है, खुदा हमेशा से हमेशा रहेगा, हमेशा से ये काम कर रहा है, हमेशा ये काम करता रहेगा। उनका व्यू पॉइंट समझिएगा, उनका व्यू पॉइंट ये है कि खुदा हमेशा से, दुरुस्त है, तो आप किसी ऐसे नुक्ते को फ़र्ज ही क्यों कर रहे हैं कि जब खुदा हो और मखलूक ना हो। उनका कहना ये है खुदा हमेशा से है और हमेशा से ये काम कर रहा है, जब से खुदा है तब से ये है, खुदा हमेशा से है, जी हाँ, ये हमेशा से, जी हाँ, उनका ये कहना है। ये अपने तौर पर नहीं है, खुदा अपने तौर पर है। उनका कहना है खुदा जो है वो वाजिबुल वजूद है, मुस्तकिल है, परमानेंट है, डज नॉट रिक्वायर सपोर्ट फ्रॉम एनीबॉडी, मगर जो उसकी मखलूक है उसको तो सपोर्ट चाहिए, लिहाजा खुदा ने जिसको पैदा किया है उसको खुदा की सपोर्ट चाहिए, इन दैट्स ऑल। वो अपने वजूद के अंदर अपने मालिक और अपने खालिक के मोहताज है, मगर क्या ये हमेशा से? जवाब जी हाँ, ये हमेशा से है, ये उनका कहना है। तो यहाँ पर इन्होंने कहा कि रूह और मादा दोनों कदीम हैं, और रूह बराबर मुख्तलिफ जिस्मों में चक्कर लगाती रहती है, और ये आवागान का चरखा बराबर चलता रहता है और कभी ख़त्म होने वाला नहीं है। ठीक हो गया। इस पर अल्लामा सैयद अली नक़वी साहब तबसरा फरमाते हैं कि ये मज़हब अकली हैसियत से बिल्कुल ग़लत है। अब ये ऑब्जेक्शन जो है ना, इस ऑब्जेक्शन के नेचर को समझिएगा, वो ये कह रहे हैं अकली हैसियत से बिल्कुल गलत है। अकली हैसियत का मतलब ये होता है कि अगर मैं इसको लॉजिकली सोचता हूँ तो सही नहीं हो सकता। उसमें से एक पॉइंट वो था जो इन्होंने भी रेस किया था कैसे ये अकली हैसियत से गलत है, इस ऑब्जेक्शन को देखने के लिए ये जो पॉइंट है कि अकली एतबार से गलत है, उसके ज़ेल में क्या नुकात बनते हैं, अब ज़रा सा इसको देखते जाइए। जजा और सज़ा का असली राज हकीकतन उसका एहसास राहत या अलम में मुजमर है। आप जजा और सज़ा जब देना चाहते हैं तो पर्पज़ क्या है उसका, कि आपको ये पता चले कि ये जजा आपको मिल रही है, ये सज़ा आपको मिल रही है। आप मेरी बात समझ रहे हैं? اگر میں یہ کہوں کہ جناب علی یہ آپ کو سزا مل رہی ہے آپ کے اس عمل کی وجہ سے، تب تو ٹھیک ہے، سمجھ میں آ رہا ہے کہ صاحب یہ میں نے غلط عمل کیا تھا، آئی شوڈ ناٹ ہیو ڈن دس، یہی تو پچھتاوا لائے گا، یہی تو دل میں افسوس لائے گا نا کہ کاش میں نے یہ نہ کیا ہوتا تو مجھے یہ سزا نہ ملتی، ٹھیک ہے جی. اور دوسرا ہوتا ہے انسان خدا کا شکر ادا کرتا ہے، الحمدللہ وہ میں نے کام کیا تو دیکھو آج کتنا اچھا اس کا ریوارڈ مجھے ملا. جب آپ کو پتہ ہی نہیں ہے کہ یہ مجھے سزا ملی کس چیز کی ہے. اگر ایک شخص اس دنیا کے اندر کسی بیماری میں مبتلا ہے، اس کو نہیں پتہ ہے کہ یہ بیماری اس کے لیے سزا ہے اس کے پچھلے جنم کے کسی عمل کی وجہ سے، تو یہ سزا کیا ہے؟ فرعون کو یہ تو پتہ چلے کہ تم نے اتنے بچوں کو قتل کیا لہذا اس کی سزا تم کو یہ مل رہی ہے. یزید کو پتہ تو چلے کہ تم نے کربلا کے اندر یہ کروایا تھا لہذا تم کو یہ سزا مل رہی ہے. اس کو ایک فریش آپ نے جنم دے دیا اور پچھلی میموری واش، پچھلی میموری کوئی نہیں ہے اس کے پاس، وائپ آؤٹ ہو چکی ہے. تو اب وہ مانے کیوں سب سے پہلے کہ ایسا کچھ کیا تھا؟ پتہ نہیں کیا ہوگا. اب یہ سارا کیا ہوگا؟ ہوگا ہوگا پہ چلے گی بات، کہ اس نے پچھلے جنم میں کچھ ایسا کیا ہوگا کہ جس کی وجہ سے اس کو یہ بھگتنا پڑ رہا ہے. اس نے پچھلے جنم میں کوئی اچھا کام کیا ہوگا جس کی وجہ سے اس کو اس جنم میں یہ فائدہ مل رہا ہے. تو یہ ہوگا ہوگا پہ چل رہا ہے معاملہ، قیامت میں یہ نہیں ہے. قیامت کے عقیدے کے اندر یہ ہے کہ جناب آپ کو باقاعدہ آپ کی چارج شیٹ دی جا رہی ہے، میں یہ عمل مثقال ذرۃ خیر یرا و میں یہ عمل مثقال ذرۃ شر یرا. کہ دنیا کے اندر معاف معافی کرواؤ الگ بات ہے، ورنہ وہاں پر اگر پہنچ گئے تو ذرہ برابر خیر بھی اگر کسی نے کیا ہوگا تو وہ بھی دیکھے گا، ذرہ برابر شر کیا ہوگا تو وہ بھی دیکھے گا. وہ خدا اپنی رحمت سے معاف کر دے بتا کر کہ تھا تو صحیح ہے گڑبڑ، مگر اب میں معاف کرتا ہوں، یہ ایک الگ چیز ہے. وہ بالکل ایک الگ چیز ہے کہ بعض کیسز کے اندر خدا اپنی رحمت سے معاف کر دے، شفاعت سے معاف کر دے، وہ ایک الگ چیز ہے. مگر یہ ہے کہ اس کو پتہ ہی نہیں ہے، اس کو معلوم ہی نہیں ہے، یہ نہیں ہوگا. اس کو پتہ چلے گا، اس کو معلوم ہوگا، اور پھر اس کا حساب کتاب کرنے کے بعد فیصلہ کر دیا جائے گا. تو پہلی چیز جو یہاں پر ایک آبجیکشن آتا ہے، اور یہ بڑا ویلڈ آبجیکشن ہے، کہ احساس راحت و علم سزا کیوں جزا کیوں؟ نہیں پتا. یہ ایک بنیادی جو ایشو آتا ہے وہ یہ والا آتا ہے کہ جزا و سزا کا اصلی راز حقیقتاً اس کا احساس راحت یا علم میں مضمر ہے جو انسان کو حاصل ہوتی ہے، اور جس کا تعلق شعور و ادراک سے ہے، اور اس تناسق کی صورت میں بالکل مفقود ہے. مفقود ہے یعنی نہیں پایا جاتا، کیونکہ جب کوئی روح نئے جنم میں آتی ہے تو اسے کوئی احساس نہیں ہوتا کہ اس کے پہلے جنم میں کیا کیا تھا، کہ اس نے پہلے جنم میں کیا کیا تھا اور اس کا کیا بدلہ ہو رہا ہے. یہ ہوا ایک پوائنٹ. اب دوسرے پوائنٹ کی طرف آئیے. اس کے علاوہ اگر اس کو نیا جنم جانور یا درخت یا پتھر کا حاصل ہوا، تو چونکہ اس عالم میں عقل و شعور ہی مفقود ہوتا ہے، اس لیے اب اس کے اعمال ایسے نہیں سمجھے جا سکتے جو سزا اور جزا کا تقاضا رکھتے ہوں. کیا سمجھے اس سے؟ ایک تو یہ ہے کہ آپ نے انسان کو دوسرے انسان ہی کے جنم میں مان لیا کہ وہ آیا، تب تو چلو ٹھیک ہے، یعنی دس آبجیکشن ریمینز ایٹ اٹس پلیس. مگر آپ نے کہا کہ ٹھیک ہے ابھی بھی ایک انسان ہی بنا ہے نا، تو انسان ہوتا ہے جو اپنے اختیار سے کچھ کرتا ہے. اگر اختیار کی بحث کو آپ مائنس کر دیں تو پھر کوئی سزا اور جزا کی تو بات ہی نہیں تھی. تو یہاں پر تو بات یہ ہے کہ نہیں، اپنے اختیار سے انسان نے یہ برا کیا جس کی وجہ سے اس کو سزا ملی. مگر یہ تو اس وقت ہے نا کہ جب دوسرا جنم آپ کا انسان کا تو ہو، تب تو یہ چرخہ آگے بڑھے گا. لیکن دوسرا جنم اگر پتھر کا ہے تو پتھر کے پاس ایکشن کرنے کے لیے اختیار کیا ہے؟ اس کے بعد اپنی چوائس کیا ہے؟ اس کو ایک پتھر کو چٹان بنا دیا، پہاڑ بنا دیا، کچھ بھی بنا دیا اور رکھ دیا. تو اب یہ جنم کون سا ہے کہ جس کے اندر موت واقع ہو رہی ہے؟ کیا ہے اس کے اندر؟ انسان میں تو آپ نے کہا کہ روح نکل رہی ہے اور ایک انسان جو ہے وہ اس کا جسم الگ ہو رہا ہے، روح الگ ہو رہی ہے، ٹھیک ہے. پھر ہم یہ کہیں گے کہ اس نے اپنے اعمال میں یہ کیا تھا اور وہ کیا تھا، مگر اب اس نے کیا کیا ہے؟ یہ تو پڑا ہوا ہے. درخت ہے تو اس کو اپنے نیچرل اسٹائل کے اندر ہی جس طریقے سے گرو کرنا ہے وہ گرو کرے گا. آپ بات کو سمجھ رہے ہیں کہ اگر پتھر وغیرہ میں دوسرا جنم ہو گیا تو اختیار ختم, اختیار ختم. جب اختیار ختم تو پھر اب آگے یہ کیوں چلے گا؟ بڑا ویلڈ پوائنٹ ہے یہ بھی, فرمائیے.